प्रियहरू, एक क्रिस्चियन वा चर्च जीवनको निम्ति सबैभन्दा खतरनाक कुरा के हुन सक्छ? के ख्रिस्टमाथि विश्वास गरेको कारण समाजबाटको घृणा, सतावट र आफ्नो आफन्तबाटको उपेक्षा? के यही नै एक क्रिस्चियन जीवनको निम्ति सबैभन्दा ठुलो चुनौती या त खतराको कुरा हो? यो पक्कै पनि होइन, किनभने र हाम्रो निम्ति यो नौलो कुरा पनि होइन, किनकि हामीले उनै कष्ट भोग्नुहुने ख्रिस्टलाई पछ्याएका छौँ र ख्रिस्टले भन्नुहुन्छ कि संसारले तिमीहरूलाई घृणा गर्नेछ र उहाँले यो पनि भन्नुहुन्छ, यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने तिमीहरू जान कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको छ। त्यसैले हाम्रो निम्ति कष्ट सतावट पक्कै पनि हाम्रो निम्ति सबैभन्दा ठुलो खतराको कुरा होइन। प्रियहरू, हामी क्रिस्चियन जीवन र चर्च जीवनको निम्ति चर्चको निम्ति सबैभन्दा खतरनाक कुरा भनेको त झुटो शिक्षा हो। झुटो शिक्षा एक ईश्वर निन्दा हो, यो एक पाप हो जसले तपाईँ र मलाई नरकमा पुर्याउँदछ। त्यसै कारण हामी साँचो क्रिस्चियनहरूले यस झुटो शिक्षाको विरुद्धमा लड्नुपर्छ र हामीलाई ख्रिस्टले दिनुभएको विश्वास कि हामी परमेश्वरले बोलाइएकाहरू र परमेश्वरद्वारा प्रेम गरिएका र ख्रिस्टमा सुरक्षित राखिएकाहरूले जुन हामीलाई सुम्पिएको विश्वासको हामीले रक्षा गर्नुपर्ने हुन्छ। आउनुहोस् हामी यसै विषयमा आज हामी यहुदाको पुस्तकबाट हेर्नेछौँ। कृपया मसँगै यहुदाको पुस्तक पल्ट्याउनु होला। यहुदाको पुस्तक एकदेखि चार बाचा हामी हेर्नेछौँ। यो पुस्तक नयाँ करारमा पर्दछ, जुन हामी तेस्रो युहन्ना र प्रकाशको पुस्तकको बिचमा हामी यो पाउँदछौँ। यदि तपाईँहरूले मैले नै प्रयोग गरिरहेको जस्तै बाइबल प्रयोग गरिराख्नु भएको छ भने पृष्ठ सङ्ख्या 1680 पाउनुहुनेछ। यहुदाको पुस्तक यहुदा, आशा गर्छु तपाईँले यसलाई पाइसक्नु भएको छ। म हामी सबैजनाको निम्ति यस खण्डलाई एकदेखि चारसम्म म पाठ गर्नेछु। सबैजनाले आफ्नो बाइबल हेर्नुहोला। येशु ख्रिस्टको दास याकुबको भाइ यहुदाबाट बोलाइएकाहरू अर्थात् परमेश्वर पितामा प्रियहरू र येशुको निम्ति ख्रिस्टमा सुरक्षित राखिएकाहरूलाई कृपा शान्ति र प्रेम तिमीहरूमा प्रशस्त हुँदै जाओस्। प्रिय हो, हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्न म साह्रै उत्सुक भएको छु। त्यसैले सन्तहरूलाई सदाको निम्ति सुम्पिएको विश्वास रक्षा गर भन्ने निवेदन गर्न तिमीहरूलाई लेख्न मैले आवश्यक ठाने, किनकि धेरै अघिदेखि नै दण्डका भागीदार ठहरिएका कोही कोही मानिसहरू गुप्त रूपले तिमीहरूका माझमा पसिसकेका छन्। यिनीहरू ईश्वरहीन मानिसहरू हुन् जसले हाम्रा परमेश्वरको अनुग्रहलाई विलासितामा परिणत गरेका छन् र हाम्रा एकमात्र स्वामी र प्रभु येशु ख्रीष्टलाई इन्कार गर्छन्। हामी आज यही खण्डबाट वचन हेर्नेछौँ र आजको वचनको विशेष एउटै कुरा, मुख्य कुरा हामीले सिक्नुपर्ने कि हामी हरेक क्रिस्चियनहरूले आफ्नो विश्वासको रक्षा गर्नुपर्छ। पद एकदेखि चार र यसै मुख्य विचारमा रहेर हामी तिनवटा प्रश्नहरूको जवाफ हेर्नेछौँ र त्यही प्रश्नहरू आजको हाम्रो वचनको बुदा हुनेछ। फेरि पनि म दोहोऱ्याउन चाहन्छु, आजको वचनको मुख्य विचार, हरेक क्रिस्चियनहरूले आफ्नो विश्वासको रक्षा गर्नुपर्छ र वचनका बुदाहरू, विश्वासको रक्षा गर्ने क्रिस्चियनहरू को हुन्? पहिलो पद एक र दुईबाट हामी हेर्नेछौँ, जुन विश्वासको रक्षा गर्ने क्रिस्चियनहरू को हुन् र दोस्रो, क्रिस्चियनहरूले कुन विश्वासको रक्षा गर्नुपर्छ, पद तिन र तेस्रो बुदा, क्रिस्चियनहरूले किन विश्वासको रक्षा गर्नुपर्छ। आज हामी यही तिनवटा प्रश्नको उत्तर यो खण्डबाट हामी हेर्नेछौँ। हामी आजको वचनको यी तिनवटा प्रश्नहरूको जवाफ यस खण्डबाट हेर्नुभन्दा पहिले हामी यस पुस्तकको बारेमा, यो पत्रको बारेमा थोरै हेर्नेछौँ र लेखकको बारेमा हामी थोरै संक्षिप्त रूपमा हेर्नेछौँ। यो एउटा पत्र हो र यो पत्र यहुदाले बोलाइएकाहरू, परमेश्वरद्वारा प्रेम गरेका र ख्रिस्टमा सुरक्षित राखिएकाहरूलाई उहाँले यो लेख्नुभएको हो र यसले देखाउँछ कि साँचो क्रिस्चियनहरूलाई, चर्चलाई लेख्नुभएको भन्ने कुरा हामी यहाँ देख्न सक्छौँ। र जब हामी पद एकमा हेर्छौँ कि यहाँ यस पत्रका लेखकका बारेमा हामी पाउँदछौँ। पद एक्लै हेर्नुहोस् न, यहुदाले आफैलाई कसरी यहाँ प्रस्तुत गर्नुहुन्छ, कसरी चिनाउनुहुन्छ आफ्ना पाठकहरूमा। उहाँले पहिलो उहाँ आफैले यसरी चिनाउनुहुन्छ कि येशु ख्रिस्टको दास, दोस्रो याकुबको भाइ। उहाँले आफूलाई दुई तरिकाबाट उहाँले आफैलाई चिनाउनुहुन्छ, पहिलो येशु ख्रिस्टको दास र दोस्रो भनेको याकुबको भाइ। किन लेखकले यहाँ यसरी आफ्नो बारेमा यसरी चिनाइराख्नु आवश्यक थियो? किनभने जब हामी नयाँ करारमा हेर्छौँ भने यहुदा नाम एकदमै धेरै प्रख्यात, धेरैजनाको नाम थियो। कि हामी उदाहरणको लागि हामी हेर्न सक्छौँ कि येशु ख्रिस्टका चेलाहरूकै चेलाहरूमा पनि ती नाम हामी देख्छौँ। एउटा हामी यहुदा इस्करियोत, जसले ख्रिस्ट येशु आफैलाई धोका दिएका थिए, र अर्को कि याकुबको छोरा यहुदा। त्यसै कारण यहुदाले आफ्नो बारेमा यहाँ आफ्ना पाठकहरूलाई आफ्नो बारेमा चिनाइराखेका छन्। तर यहाँ कसरी फरक तरिकाले आफैलाई कसरी उहाँले चिनाउनुहुन्छ, अथवा कसरी यहुदाले अरूहरूभन्दा फरक तरिकाले यहाँ चिनाउनुहुन्छ, कि उनले पावलले भन्दा फरक तरिकाले चिनाउनुहुन्छ, कि उहाँले यहाँ भन्दैनन् पावलले जे म प्रेरित भनेर उहाँले यहाँ सम्बोधन गर्नुहुँदैन आफैलाई, किनकि उहाँलाई यो थाहा थियो कि प्रेरितहरू बाइबलमा 12 जना र अपवादको रूपमा त्यहाँ पावल हामी देख्छौँ, र पावल आफैले पनि उनका पत्रहरूमा धेरै आफ्नो प्रेरित हुँ भन्ने कुराको डिफेन्ड गरेको हामी पाउँछौँ। यो कुरा यहुदासँग स्पष्टसँग जानकार भएको कारण उनले यहाँ आफैलाई म प्रेरित हुँ भनेर भन्दैनन्। त्यस कारण उनले भन्छन् कि म ख्रिस्टको दास, र दोस्रोमा उनले भन्छन् म याकुबका भाइ। किन उनले यो नाम दिँदैछन्? यो याकुब को थिए त? नयाँ करारमा हामी हेर्छौँ भने याकुब पनि धेरै प्रचलित नाम हामी पाउँछौँ। पक्कै पनि यो याकुब येशु ख्रिस्टको चेलाहरूमध्येको याकुब होइन। यो याकुब हामी मर्कुस 3:6 हेर्छौँ भने यो हामी पाउँछौँ कि येशु ख्रिस्टका भाइ याकुब थिए, र यसले यही देखाउँछ कि यहुदा पनि ख्रिस्टका भाइमध्येका एक थिए। र हामी यो देख्छौँ कि मर्कुसकै पुस्तकमा हामी हेर्छौँ भने कि येशु ख्रिस्टका परिवारले पहिले उनको मृत्यु र पुनरुत्थानभन्दा पहिले येशु ख्रिस्टलाई परमेश्वरका पुत्र हुन् भनेर उनीहरूले विश्वास गरेका थिएनन्। तर पछि उनको ख्रिस्ट येशुको मृत्यु र पुनरुत्थानपछि उनीहरूले विश्वास गरेका हामी यहाँ देख्दछौँ। त्यसपछि उनले अर्थात् यहुदाले आफैले म येशु ख्रिस्टको दास भनेर सम्बोधन गर्छन्, आफैलाई चिनाउँदछन्। र उनले यो पत्र किन विश्वासीहरूलाई लेख्नुभयो? किनकि त्यहाँ जुन विश्वासमाथि प्रहार भइरहेको थियो, कि झुटो शिक्षाहरू विश्वासीहरूको बिचमा आइरहेको थियो, चर्चहरूमा झुटो शिक्षाहरू आइरहेका थिए, त्यस कारण उनले यो पत्र विश्वासीहरूलाई लेख्नुभएको छ। त्यस कारण आज हामी यो विश्वासीहरू को हुन् त भन्ने विषयमा हामी हेर्नेछौँ आजको हाम्रो वचनको पहिलो बुँदा। पद 1 र 2 हेर्नुहोस् न, यो विश्वासीहरू को हुन्? पद 1:6 पहिलो यहाँ हामीलाई यहुदाले स्पष्टसँग यिनीहरू को हुन् भन्ने कुरा देखाइदिन्छन्। पहिलो बोलाइएकाहरू, र दोस्रो परमेश्वर पितामा प्रियहरू, र तेस्रो ख्रिस्ट येशूमा सुरक्षित राखिएकाहरू। यहाँ 3 परिचय दिएर ख्रिस्टियन विश्वासीहरूलाई यहुदाले चिनाइरहेका छन्। हामी पहिलोलाई हेर्नेछौँ, यी बोलाइएकाहरू कोहरू हुन्, कसरी बोलाइएका छन् भन्ने विषयमा हामी हेर्नेछौँ। जब हामी बाइबलमा बोलाइएका शब्दलाई हेर्छौँ कि यो शब्द हाम्रो मुक्तिसँग जोडेको हामी पाउँदछौँ, र यसलाई 2 तरिकामा प्रस्तुत गरिएको पाउँछौँ। पहिलो सुसमाचारको साधारण बोलावट, र दोस्रो सुसमाचारको प्रभावकारी बोलावट। जब परमेश्वरले यो हामीमा सुसमाचारको यो साधारण बोलावट आउँछ, प्राय मानिसहरूले यस साधारण बोलावटलाई उनीहरूले इन्कार गर्दछन्। र अर्को जुन प्रभावकारी बोलावट, जब परमेश्वरले प्रभावकारी ढङ्गबाट उहाँले बोलाउनुहुन्छ, कसैले पनि यसलाई इन्कार गर्न सक्दैन। परमेश्वरले कसरी बोलाउनुहुन्छ कि परमेश्वरले कसैलाई हेर्नुहुन्छ, उसको भविष्य, उसले पछाडिलाई उसले विश्वास गर्छ, उसको उसमा असल काम छ भनेर कि परमेश्वरले यसरी बोलाउनुहुन्छ, यसरी चुन्नुहुन्छ? पक्कै पनि होइन। उहाँले आफ्नै सार्वभौम इच्छाद्वारा उहाँले चुन्नुहुन्छ र उहाँले चुन्नुभएकाहरूलाई उहाँले सुसमाचारद्वारा बोलाउनु पनि हुन्छ। र उहाँले कहिले चुन्नुहुन्छ? जब हामी एफिसीको पुस्तकमा हेर्छौँ भने उहाँले पृथ्वीको जग बसाल्नुभन्दा अगाडि नै आफ्नो सन्तान हुनलाई उहाँले चुन्नुहुन्छ र नियुक्त पनि गर्नुहुन्छ र उहाँहरूलाई नै उहाँले बोलाउनुहुन्छ कि परमेश्वरको बाट उहाँको चुनाव। पक्कै पनि एउटा विद्यालयमा एउटा बच्चाको इन्ट्रान्स एक्जाम लिएर उसको रिजल्टको आधारमा उसको सम्भावना देखेर एउटा स्कुलले उसलाई त्यहाँ एडमिसन गराउने कि नगराउने भन्ने त्यस्तो किसिमको आधारले परमेश्वरले चुन्नुहुन्न। उहाँले हामीमा असल हामीमा केही सम्भावना देख्नु भएर पनि हामीलाई चुन्नु भएको होइन, तर परमेश्वरले हामीलाई प्रेम गर्नुभएको कारण उहाँको सार्वभौमिक इच्छाअनुसार उहाँले चुन्नुहुन्छ र बोलाउनुहुन्छ। जब परमेश्वरले प्रभावकारी बोलावट दिनुहुन्छ उहाँले मरेकाहरूलाई उठाउनुहुन्छ र जीवन दिनुहुन्छ, जुन हामीले युहन्ना 5:21 पाउँदछौँ। हामीमा असल काम भइरहेन पुरेर परमेश्वरले हामीलाई आफ्नै अभिप्रायअनुसार उहाँले चुन्नुहुन्छ र उहाँले बोलाउनुहुन्छ र यिनै बोलाइएकाहरू उनै मृत्युबाट उठाइएकाहरू र जीवन दिएकाहरू नै हुन् बोलाइएकाहरू, उनीहरू नै हुन् क्रिस्चियनहरू। र जसले उहाँले बोलाउनुहुन्छ तिनीहरू उहाँले धर्मी पनि ठहर्याउनुहुन्छ। र हामी अघि पढ्दै गरेको खण्डबाट यसैमा पाउँछौँ कि उहाँले हाम्रो नाम काढेर बोलाउनुहुन्छ। र उहाँले त्यति मात्रै गर्नुहुन्न प्रियहरू, परमेश्वरले बोलाउनु मात्रै हुन्न, तर यहाँ हामी देख्छौँ कि ती क्रिस्चियनहरू को हुन् त? पहिलो परमेश्वरद्वारा चुनिएका र सुसमाचारमा बोलाइएकाहरू, र दोस्रो हामी देख्छौँ कि परमेश्वरद्वारा प्रेम गरिएकाहरू। परमेश्वरलाई धन्यवाद भएको होस् कि परमेश्वरले तपाईँ र मलाई चुन्नु मात्र भएन, बोलाउनु मात्र भएन, तर उहाँले तपाईँ र मलाई प्रेम पनि गर्नुभएको छ। र उहाँले प्रेम हामीमा असल काम भएको कारणले, हामीमा केही असल गुण भएको कारणले परमेश्वरले हामीलाई चुन्नु भएको होइन। उहाँले हामीलाई प्रेम गर्नुभयो, त्यस कारण हामीलाई मृत्युबाट उहाँले उठाउनु भयो र जीवन दिनुभयो, जुन उहाँको सार्वभौमिक इच्छाअनुसार उहाँले हामीलाई प्रेम गर्नुभयो। जुन कुरा हाम्रो मगजले हाम्रो बुद्धिले हामी कतिपटक बुझ्न सक्दैनौँ, र हामीलाई कसरी थाहा गर्छौँ कि परमेश्वरले हो मलाई चुन्नुभयो, बोलाउनुभयो र प्रेम गर्नुभयो भन्ने कुरा हामी कहाँ देख्न सक्छौँ? उहाँको प्रेम हामी कहाँ देख्छौँ? उहाँले कसरी प्रेम गर्नुभयो? हामीलाई बाइबलले यसरी भन्दछ, उहाँले कसरी प्रेम गर्नुभयो, उहाँले कसरी आफ्नो प्रेम प्रकट गर्नुभयो। पहिलो योहन्ना 4:9-10 पदले यसरी भन्दछ, परमेश्वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो कि उहाँले आफ्नो एकमात्र पुत्र संसारमा पठाउनु भयो ताकि उहाँद्वारा हामी जिउन सकौँ। प्रेम यसैमा छ कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौँ, तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापको प्रायश्चित हुनको निम्ति आफ्नो पुत्र पठाउनु भयो। हामी क्रुसमा परमेश्वरको प्रेमलाई देख्छौँ। परमेश्वरले तपाईँ र मलाई प्रेम गर्नुभयो, त्यसकारण आफ्नो पुत्र पठाउनु भयो कि हामी पापमा मरेको थियौँ त्यसै बेला कि हाम्रो पापबाट उद्धार दिनको निम्ति ख्रिस्ट आउनुभयो, उहाँ क्रुसमा मर्नुभयो हाम्रो सट्टामा, र उहाँले हामीलाई केही पाउने आशामा उहाँले हामीलाई प्रेम गर्नुभएको होइन, उहाँले त हामीलाई निस्वार्थ प्रेम गर्नुभयो, शर्तरहित प्रेम गर्नुभएको छ। प्रेयर हामीमा कुनै असल हामीबाट केही पाउने आशाले उहाँले प्रेम गर्नुभएको होइन, तर उहाँले त हामीलाई निस्वार्थ प्रेम गर्नुभएको छ, किनकि हामी त परमेश्वरको विरुद्धमा थियौँ, हामी उहाँको क्रोधमुनि थियौँ, हामी आफ्नै पापमा मरेका थियौँ र हामी आफै जिउन सक्दैनथ्यौँ। त्यही समयमा परमेश्वरले आफ्नो पुत्र पठाउनुभयो जो हाम्रो प्रायश्चितको बलि हुनुहुन्छ र अब हामी उहाँमा नै विश्वासद्वारा जिउँछौँ। अब के यो प्रेमबाट हामीलाई केले छुटाउने? यदि परमेश्वरले नै तपाईँ र मलाई प्रेम गर्नुभएको छ भने कि ख्रिस्टको प्रेमबाट तपाईँ र मलाई अब केले छुटाउने? कि सङ्कष्टले, कि दुःखले, खेदोले, वा अनिकालले, वा नग्नताले, अथवा खतराले? किनकि जिउने हामी होइन, हामीमा ख्रिस्ट हुनुहुन्छ। ख्रिस्टद्वारा हामीलाई सुरक्षित राखिएको छ, हामीलाई प्रेम गरिएको छ। त्यसकारण अब हामीलाई केही कुराले पनि छुटाउनेवाला छैन। प्रेर हामी परमेश्वरद्वारा सुनिएका छौँ, बोलाइएका छौँ र प्रेम गरिएका छौँ, र त्यति मात्र होइन, र हामीलाई ख्रिस्ट येशूमा सुरक्षित पनि राखिएका छौँ। विश्वासको रक्षा गर्ने ख्रिस्टियनहरू यही तिनवटा परिचयले यहाँ यहुदाले चिनाउँदछन्। कि यहाँ हामी देख्छौँ कि कसलाई ख्रिस्ट येशूले सुरक्षा राख्नुभएको छ। कि हामी हेरौँ न ख्रिस्ट येशूले के भन्नुहुन्छ, कि ख्रिस्टले आफ्नो सुरक्षा, आफ्नो मानिसहरूलाई सुरक्षा साथ राख्ने विषयमा उहाँले यस्तो प्रतिज्ञा गर्नुहुन्छ। कि हामी जुन यूहन्नामा देख्छौँ, पिताले मलाई दिनुहुने सबै म कहाँ आउनेछन् र म कहाँ आउनेलाई कुनै रीतिले म त्याग्ने छैन। ख्रिस्टले हामीलाई सदाको निम्ति सुरक्षित राख्नुहुनेछ। र उहाँले त्यति मात्र नहोइन, उहाँले यसो पनि भन्नुहुन्छ कि मेरा भेडाहरूले मेरो स्वर सुन्छन् र तिनीहरूलाई म चिन्छु र तिनीहरू मेरो पछि आउँछन्, तिनीहरूलाई म अनन्त जीवन दिन्छु र तिनीहरू कहिले नष्ट हुने छैनन् र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजाने छैनन्, मेरा पिताले मलाई ती मलाई दिनुभएको छ। हामीलाई परमेश्वरद्वारा बोलाएका छौँ, उहाँद्वारा प्रेम गरिएका छौँ र ख्रिस्टमा सुरक्षित राखिएका छौँ। यिनीहरू हुन् ख्रिस्टियन। तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने तपाईँको परिचय यही हो, तपाईँको सुरक्षा यही हो। तर प्रिय हो, मेरो प्रश्न यहाँ छ कि तपाईँ ख्रिस्टकै सुरक्षामा हुनुहुन्छ? कि तपाईँले आफ्नो सुरक्षा कुनै ख्रिस्टमा खोजिराख्नु भएको छ? कि संसारमा तपाईँले आफ्नो सुरक्षा खोज्दै हुनुहुन्छ? तपाईँ चर्च पनि आउनुहुन्छ, तपाईँले भजन पनि गाउनुहुन्छ, तपाईँ प्रार्थना पनि गर्नुहुन्छ, तर तपाईँले आफ्नो सुरक्षा कहाँ खोज्दै हुनुहुन्छ? कि तपाईँले आफ्नो सुरक्षा यही संसारको थोक, आफ्नै धन, आफ्नै परिवार, आफ्नै शक्तिमा त खोजिराख्नु भएको छैन? कि यही संसारमा तपाईँले आफ्नो सुरक्षा देख्दै हुनुहुन्छ? यो संसार नै के सुरक्षित ठाउँ छ भनेर तपाईँ देख्नुहुन्छ? यदि तपाईँले संसारकै थोकहरूमा आफ्नो सुरक्षा खोज्दै हुनुहुन्छ भने तपाईँ भ्रममा हुनुहुन्छ। प्रेर यस संसारका सबै थोक, यस संसारको थोकमा सुरक्षा खोज्नु भनेको जुन कमिलाले माटोको मसिनो माटोहरूलाई भेला बनाएर आफ्नो घर बनाएर आफ्नो सुरक्षा खोजे जस्तै तपाईँ र मैले संसारमा को थोकहरूमा सुरक्षा खोज्दैछौँ भने त्यो त्यस्तै हुनेछ। के हुन्छ जब कमिलाले ती आफ्नो सुरक्षा, ती मसिना माटोहरूले आफ्नो घर निर्माण गरेर सुरक्षा खोज्छ, जब बाढी आउँछ त्यसलाई तहस नहस बनाइदिन्छ? यदि तपाईँ र मैले आफ्नो सुरक्षा भने त्यसरी नै यस संसारको थोकमा खोजिरहेका छौँ भने यो एक दिन तहस नहस हुनेछ। कि तपाईँ र मैले हाम्रो सुरक्षा चट्टानमाथि खोज्दैछौँ कि जो ख्रिस्ट हुनुहुन्छ। के तपाईँको सुरक्षा ख्रिस्ट हुनुहुन्छ? त्यति मात्र होइन प्रिय, यो संसार नै एक दिन पिलाएर जानेछ, यो संसार नै नष्ट भएर जानेछ। संसारको थोक मात्र होइन, एक दिन यो संसार नै नष्ट भएर जानेछ। त्यसकारण यस संसारका थोकमा आफ्नो सुरक्षा होइन, ख्रिस्टमा आफ्नो सुरक्षा खोज्नुहोस्। यो संसारका थोकहरू बर्खामासको एक बादल जस्तै हो, जसलाई हावाहुरीले केही क्षणमा उडाइदिन्छ। र प्रियहरू, कि तपाईँ ख्रिस्टमाथि राख्नुभएको विश्वासको कारण तपाईँले आफ्नो परिवारबाट, तपाईँको आफन्तबाट तपाईँ अपहेलित हुनुभएको छ, वा तपाईँ त्यो महसुस गर्दै हुनुहुन्छ, त्यसो भने साहस गर्नुहोस् कि सारा सृष्टिका मालिकले तपाईँलाई बोलाउनु भएको छ, उहाँले तपाईँलाई प्रेम गर्नुभएको छ, तपाईँको आफन्तले तपाईँलाई घृणा गरे तापनि परमप्रभु परमेश्वर सारा सृष्टिका मालिकले तपाईँलाई प्रेम गर्नुभएको छ। त्यति मात्र होइन, तपाईँलाई ख्रिस्टमा उहाँले सुरक्षा पनि राख्नुभएको छ। र उहाँले भन्नुहुन्छ कि हामी अघि पढेकै खण्डबाट हामी हेर्नेछौँ कि यसाया 43:5 कले भन्नुहुन्छ, नडरा किनकि म तँसित छु, परमप्रभु परमेश्वर तपाईँसँग हुनुहुन्छ। साहस गर्नुहोस् र सुसमाचारको शक्ति र सामर्थ्यमा निरन्तर आफ्नो विश्वासको रक्षा गर्नुहोस्। र हामी यहाँ देख्छौँ कि यो ख्रिस्टियनहरू को हुन् त, यी आफ्नो विश्वासलाई सुरक्षित राख्ने रक्षा गर्ने विश्वासीहरू को हुन् भनेर यहाँ यहुदाले देखाउँदछन् कि उनीहरू परमेश्वरद्वारा बोलाइएका हुन्, प्रेम गरिएका हुन् र ख्रिस्ट यीशुमा सुरक्षित राखिएकाहरू हुन् भनेर पद 1 हामी पाउँदछौँ। त्यति मात्र होइन, र उनै ख्रिस्टियनहरूलाई, उनै विश्वासीहरूलाई पद 2 यहुदाले अभिवादन पनि गर्दछन् कि उनले एउटा ख्रिस्टियन विश्वासको महत्त्वपूर्ण कुरालाई स्मरण गराउँदै उनले अभिवादन गर्दछन्, जुन उहाँले यसरी भन्नुहुन्छ, कृपा शान्ति र प्रेम तिमीहरूमा प्रशस्त हुँदै जाओस्। कि उनले आफ्ना पाठकहरूलाई एउटा महत्त्वपूर्ण विश्वासको कुरा उहाँले यहाँ स्मरण गराउँदै हुनुहुन्छ, कृपा र शान्ति। कि जब हामी यसलाई यहुदी पत्रहरूमा हेर्छौँ भने यो एकदमै प्रचलित थियो, एउटा अभिवादनको निम्ति यो एउटा प्रचलित शब्दहरू थिए। जसरी हामी हाम्रो नेपालमा सहज तरिकाले हामी जयमसी भन्छौँ, त्यसरी नै यो एउटा अभिवादन गर्ने तरिका पनि थियो। र यहाँ यहुदाले अर्को प्रेम पनि थप्दछन्, तर उनले यहाँ यही देखाउँछन् कि उनले परमेश्वरको प्रेम उनीहरूलाई स्मरण गराउँदैछन्। त्यसकारण उनले भन्छ, कृपा शान्ति र प्रेम तिमीहरूमा प्रशस्त हुँदै जाओस्। यस अभिवादन पछाडि उनले देखाउँदछन् कि कुन विश्वास, यो ख्रिस्टियनहरूले कुन चाहिँ विश्वासको रक्षा गर्नुपर्छ भनेर पद 3 दिनुहुन्छ। र हामी आजको वचनको 2 बुँदामा जानेछौँ कि ख्रिस्टियनहरूले कुन विश्वासको रक्षा गर्नुपर्छ। पद 3 हेर्नुहोस् न, उनले यसरी हाल्दछन्, प्रिय हो, हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्न म साह्रै उत्सुक भएको छु। त्यसैले सन्तहरूलाई सदाकालको निम्ति सुम्पिएको विश्वास रक्षा गर भन्ने निवेदन गर्न तिमीहरूलाई लेख्न मैले आवश्यक ठाने। यो 3 अलिकति हाम्रो नेपाली बाइबलमा अनुवाद गर्दाखेरि अलिकति बुझ्नलाई कठिन भएको देखिन्छ। त्यसकारण हामी यसलाई अलिकति अङ्ग्रेजीबाट अनुवाद गर्ने हामी हेर्छौँ भने यस्तो देखिन्छ कि प्रिय हो, हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्न म साह्रै उत्सुक थिएँ भन्ने अर्थ लाग्छ। भएको छु भन्ने होइन, उत्सुक थिएँ, तर सन्तहरूलाई एकपटक सदाकालको निम्ति सुम्पिएको विश्वास रक्षा गर भन्ने निवेदन गर्न तिमीहरूलाई मैले लेख्न मैले आवश्यक ठाने। अलिकति यो अनुवादमा थोरै तलमाथि भएको छ, त्यसकारण यहाँ थिए हामी देख्छौँ सुरुमा 3:3 सुरुमा हामी हेर्छौँ भने यहुदाले प्रिय हो भन्ने शब्दबाट उहाँले सुरुवात गर्नुभएको छ। यसले यही देखाउँछ कि उनी आफ्नो पाठकहरूप्रति आफ्नो प्रेम र वास्ता देखाउँदै हुनुहुन्छ। त्यसपछि यो 3 कले नै यो देखाउँछ कि विश्वासको रक्षाको विषयमा लेख्नुभन्दा पहिले उनले अरू नै विषयमा लेख्न चाहेको थिए, तर यही 3 खण्डले दिन्छ कि त्यहाँ परिस्थिति फरक भएको कारण उनले त्यस परिस्थिति मुताबिक लेख्न उनले सही ठाने, आवश्यक ठाने। यहाँ एउटा अङ्ग्रेजी बाइबलले त यो प्रयोग गरेको छ कि उहाँ बाध्य भए भनेर चलाएको छ, आई वाज कम्पेल्ड भन्नुभएको छ, होइन आवश्यक मात्र होइन बाध्य भए भनेर उहाँले एउटा अङ्ग्रेजी बाइबलबाट हामी त्यो देख्न सक्छौँ। सुरुमा उनले के को विषयमा लेख्न चाहेका थिए, कि हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्न म साह्रै उत्सुक थिएँ। सुरुमा उनले आफ्नो पाठकहरूलाई सबै सहभागी भएको उद्धारको विषयमा लेख्न उनी चाहन्थे। यो भने के हो? सबै सहभागी भएको उद्धारको विषयमा यसलाई हामीले अङ्ग्रेजीमा हेर्छौँ भने एउटा कमन सेल्भेसनको कुरा गरेको छ, कि हामी सबैजनाले कसरी उद्धार पाएका छौँ भन्ने विषयमा उनले लेख्न चाहेका थिए। र हामी सबैजनाले एउटै ख्रिस्टमा, एउटै विश्वासद्वारा, एउटै उद्धारकर्ताद्वारा हामीले उद्धार पाएका छौँ, त्यस विषयमा उनले लेख्न चाहेका थिए। र विश्वासीहरूलाई यो विषयमा उनले उत्साह दिन चाहेका थिए। सायद उनले पवित्रीकरणको विषयमा, सायद उनले हाम्रो चुनावको विषयमा, सायद उनले धर्मीकरणको विषयमा लेख्न चाहेका थिए र विश्वासीहरूलाई उत्साह दिन चाहन्थे। तर परिस्थिति यहाँ फरक भएको छ। त्यसकारण उनले भन्छन् कि यहाँ एउटा आग्रह दिन्छन्, उनले सन्तहरूलाई एकपल्ट सदाको निम्ति सुम्पिएको विश्वासको रक्षा गर भनेर उनले त्यो विषयमा लेखेका छन्, आज्ञा दिएका छन्। यहाँ सन्त भन्ने कुराले हरेक विश्वासीहरूले जनाउँदछ, ख्रिस्टमा यी विश्वास गरेकाहरू, यहाँमाथि बोलाइएकाहरू, परमेश्वरमा प्रेम गरिएकाहरू र ख्रिस्टमा सुरक्षित राखिएकाहरूलाई जनाउँदछ यी सन्त भन्नेले। र हामीलाई यो विश्वास हामीलाई दिएको छ, जुन चाहिँ सुसमाचारद्वारा हामीलाई दिएको यो विश्वास हो। यो भनेको सुसमाचारको विषयमा हो नि, हामीमा दिएको विश्वास पनि प्रियहरू हाम्रो आफ्नै होइन, यो परमेश्वरले दिनुभएको विश्वास हो, जसको निम्ति रक्षा गर भनेर यहाँ त्यो विषयमा लेख्नु आवश्यक ठानेका छन्। जब हामी यो रक्षा भन्ने शब्दलाई देख्छौँ, कि यसले तपाईँ यो शब्दलाई कसरी तपाईँले बुझ्नुहुन्छ, कि रक्षा गर्ने भन्ने बित्तिकै केही कुराको रक्षा गर्नको निम्ति पहिले आफूसँग त्यो वस्तु हुनुपर्छ अथवा त्यो कुरा हुनुपर्छ। त्यसकारण यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ भने तपाईँलाई यो दिएको विश्वास तपाईँले रक्षा गर्नुपर्ने हुन्छ। तर यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने यो विश्वास तपाईँसँग छैन, तपाईँले यो विश्वासको रक्षा गर्न सक्नु हुँदैन, किनकि यो विश्वासीहरूलाई दिएको जिम्मेवारी हो, विश्वासीहरूलाई दिएको विश्वास हो। यस विश्वासको, तपाईँ र मेरो विश्वासको मालिक तपाईँ र म आफै होइन। तपाईँ ख्रिस्टमा हुनुहुन्छ नि, तपाईँमा भएको विश्वास परमेश्वरले दिनुभएको विश्वास हो। र यो विश्वास चाहिँ कसरी आउँछ? हामीलाई बाइबलले स्पष्ट बताउँछ कि रोमीको पुस्तकले यो विश्वास सुनाइबाट आउँछ। के को सुनाइबाट? ख्रिस्टको प्रचार, ख्रिस्टको वचन, ख्रिस्टको सुसमाचारद्वारा यो विश्वास आउँदछ। र के तपाईँले ख्रिस्टमा, उनै ख्रिस्टको सुसमाचारमा विश्वास गर्नुभएको छ? के पश्चाताप गर्नुभएको छ? यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ, आफ्नो पश्चाताप गर्नुभएको छ र ख्रिस्टमा विश्वास भरोसा राख्नुभएको छ भने तपाईँले त्यो विश्वासको रक्षा गर्नुपर्नेछ। तर तपाईँले यो विश्वासको रक्षा कसरी गर्नुपर्छ, किन गर्नुपर्छ? के हामीले यो विश्वासको रक्षा गरेनौँ भने के समस्या हुन्छ? के हामीले हाम्रो विश्वास गुमाउँछौँ? के हामीले हाम्रो मुक्ति गुमाउँछौँ? पक्कै पनि होइन। यहाँ यहुदाले भन्न खोजिरहेको होइन कि आफ्नो विश्वासको रक्षा गर, किन भन्दैछन् भन्दाखेरि तिमीहरू साँचो विश्वासी हो, ख्रिस्टियन हौ भने आफ्नो विश्वासको रक्षा गरेर तिमीहरूले यसलाई प्रमाणित गर्नेछौ। त्यसकारण तपाईँ र मैले आफ्नो विश्वासको रक्षा गर्नुपर्ने हुन्छ, तपाईँ र मैले लडाइँ गर्नुपर्ने हुन्छ। हाम्रो लडाइँ मासु र रगतको होइन, हाम्रो त अन्धकारको विरुद्ध, हाम्रो त दुष्टको विरुद्ध हो, हाम्रो त विश्वासको लडाइँ हो। र तपाईँले यसको लडाइँ कसरी गर्न सक्नुहुन्छ? याद गर्नुहोस् कि एक सिपाहीले कसरी रक्षा गर्छ, एउटा आफ्नो देशको रक्षा कसरी गर्छ। ऊ तालिम लिएर, आफ्नो हात हतियार धारण गरेर, ऊ जहिले पनि होसियारी रहेर त्यसै गरी हामीले पनि हाम्रो विश्वासको रक्षा हामी निरन्तर होसियारी भएर हामी जागा रहेर आफ्नो विश्वासको लडाइँ लड्नुपर्छ। हामी निरन्तर सुसमाचारलाई याद गरेर हामी एक स्वास्थ्य चर्चमा जोडिएर निरन्तर एक व्याख्यात्मक प्रचारको अधीनमा रहेर हामी हाम्रो विश्वासको रक्षा गर्नुपर्छ र हामी निरन्तर बाइबललाई पढेर हामी हाम्रो विश्वासको रक्षा गर्नुपर्छ। हामी निरन्तर एक अर्कासँग रहेर एक अर्कालाई चिलापनमा हुर्काएर हामी विश्वासको रक्षा गर्नुपर्छ र हामी निरन्तर परमेश्वरको हात हतियार लिएर हामी आफ्नो विश्वासको रक्षा गर्नुपर्ने हुन्छ। कि कहिले थियो तपाईँले आफ्नो विश्वासको निम्ति परमेश्वरको हतियार उठाउनु भएको, कि तपाईँको विश्वासको निम्ति तपाईँले प्रार्थना गर्नुभएको छ, कि तपाईँले आफ्नो वचन आफ्नो बाइबल अध्ययन असल पुस्तक हो, कि तपाईँको विश्वासको रक्षाको निम्ति तपाईँले पढ्नुहुन्छ, कि अरू कसैसँग डिफेन्ड गर्नको निम्ति अरूहरूसँग तर्क वितर्क गर्नको निम्ति पढ्नुहुन्छ। प्रेरित तपाईँ र मैले हाम्रो विश्वासको रक्षा हुन्छ किनकि हामीलाई एकपटक सुम्पिएको छ। त्यसकारण यही सुसमाचारलाई हामीले यदि हामीलाई एकपटक यो सुम्पिएको छ भने यसलाई परिमार्जन गर्ने चेष्टा नगर्नुहोस् किनकि यो सुम्पिएको छ। जब तपाईँ प्रेरितहरूलाई हेर्नुहोस् उनीहरूले कसरी यसलाई भनेका छन् कि उनीहरूले जस्तो सुम्पिएको छ त्यही नै अरूहरूलाई दिएको छ। यसकारण जे हामीले पाएका छौँ त्यसैलाई हामीले प्रचार गर्नुहुन्छ। जुन सुसमाचार छ त्यही सुसमाचार हामीले प्रचार गर्नुपर्ने हुन्छ किनकि मानिस परिवर्तन भएको छैन। मानिसको हृदयको समस्या एउटै हो जुन भनेको पाप हो र त्यसको समाधान भनेको ख्रीष्ट हुनुहुन्छ। त्यसकारण यो सुसमाचारलाई बङ्ग्याउने परिमार्जन गर्ने चेष्टा नगर्नुहोस् किनकि मानिसको हृदयमा भएको पाप परिमार्जन भएको छैन। त्यो पाप एउटै छ कि परमेश्वरको विरुद्धमा हो। त्यसकारण तपाईँ र मैले यसको रक्षा गर्नुपर्ने हुन्छ, सुसमाचारको रक्षा गर्नुपर्ने हुन्छ। यो तपाईँ अनि मेरो हरेक विश्वासीको जिम्मेवारी हो। यो एकजना चर्चको पास्टरको मात्र होइन, चर्चको अगुवाहरूको मात्र होइन, तर हरेक विश्वासीहरूको जिम्मा हो। त्यसैले प्रियहरू आफ्नो विश्वासको रक्षाको निम्ति हामी लडाइँ गरौँ, हामी रक्षा गरौँ, हामी होसियारी रहौँ। कि पावल वासरले भन्नुभए जस्तै हामी स्वर्गमा परमेश्वरको सामु जाँदाखेरि हामी सुकिला मुकिला भएर हामी उहाँको सामु नजाउँ। हाम्रो विश्वासको रक्षाको निम्ति हामी लड्दाखेरिका हाम्रा ती घाउका चोटहरू सहित हामी छौँ। त्यसै कारण हामी हाम्रो बाइबल खोलाउँ, हामी हाम्रा घुँडामा जाउँ, हाम्रा हृदयहरू तोडौँ, आफ्नै शरीरको निम्ति आफ्नै अभिलाषहरूको निम्ति हामी लडौँ, हामी निरन्तर यसमा लागिरहौँ। त्यसकारण प्रियहरू हामीले यो विश्वासको रक्षा किन गर्नुपर्छ? हेरे हामीले मुक्ति गुमाउँछौँ भन्ने अर्थमा होइन, हामीले मुक्ति पाएको कारण, हामी परमेश्वरबाट बोलाइएको कारण, हामी उहाँद्वारा प्रेम गरिएका कारण र हामीलाई ख्रीष्टमा सुरक्षित राखिएको कारण अब हामीले यो विश्वासको रक्षा गर्नुपर्छ। किन? किनकि त्यहाँ झुटा शिक्षाहरू छन्, त्यहाँ झुटा प्रचारकहरू छन्। आजको हाम्रो वचनको तेस्रो हुँदा पद चारलाई हेर्नुहोस् न, किनकि त्यो समयमा पनि झुटा शिक्षाहरू थिए। या भन्छन् किनकि धेरै अघिदेखि नै दण्डका भागीदार ठहरिएका कोही कोही मानिसहरू गुप्त रूपले तिनीहरूका माझमा पसिसकेका छन्। यिनीहरू ईश्वरहीन मानिसहरू हुन् जसले हाम्रा परमेश्वरको अनुग्रहलाई विलासितामा परिणत गरेका छन् र हाम्रा एकमात्र स्वामी र प्रभु येशु ख्रीष्टलाई इन्कार गर्छन्। त्यो समयमा पनि यी झुटा शिक्षाहरू थिए कि उनीहरू ती विश्वासीहरूको माझमा चर्चभित्र उनीहरू व्यक्तिगत रूपमा उनीहरू पसिसकेका थिए। र उनीहरूलाई कसरी चिनिए त उनीहरू झुटा हुन् भन्ने कुरा, उनीहरू को हुन् भन्ने कुरा यहाँ यहुदाले स्पष्ट रूपमा देखाइदिएको छ। पहिलो, दण्डका भागीदार ठहरिएका मानिसहरू हुन्, र दोस्रो, उनीहरू ईश्वरहीन मानिसहरू हुन्। उनीहरूले यहाँ के गरिरहेका थिए, यी झुटा मानिसहरूले कसरी अरूहरूलाई बहकाइरहेका थिए, यहाँ यहुदाले स्पष्ट भन्दछन् कि उनीहरूले परमेश्वरको अनुग्रहलाई विलासितामा परिणत गरेका छन्। पहिलो, दोस्रो, उनीहरूले प्रभु येशु ख्रीष्टलाई नै इन्कार गरेका छन्। उनीहरूले परमेश्वरको अनुग्रहलाई त्यो समयमा कसरी उनीहरूले विलासितामा पारेका छन्, है, परिणत गरेका छन्, कि त्यो समयमा उनीहरूले परमेश्वरको अनुग्रहलाई एकदमै हल्का रूपमा लिएका छन्। कि एक टिप्पणी कारले भन्ने भएअनुसार उनीहरूले परमेश्वरको अनुग्रहलाई एउटा लाइसेन्सको रूपमा, पाप गर्ने लाइसेन्सको रूपमा लिएका थिए, र उनीहरूले त्यो अनुग्रहलाई चाहिँ विलासितामा यसरी परिणत गरेका थिए कि उनीहरूले अवैधानिक वा करार बाहिरका शारीरिक यौन सम्पर्कलाई पापको रूपमा हेर्दैनथे, तर उनीहरूले परमेश्वरको अनुग्रह छ जे गरे पनि हुन्छ, त्यसरी उनीहरूले यसरी विलासितामा परिणत गरेका थिए। उनीहरूले वचनको सत्यतालाई झुटासँग साटफेर गरेका थिए, उनीहरूले पापले हल्का रूपमा लिएका थिए। उनीहरूले त्यही सोच्थे कि हामी जे जस्ता पाप गरे तापनि परमेश्वरको अनुग्रह हामीमा छ, त्यसकारण हामीलाई एक छाराबन्दी बिना अनुशासनको जीवन उनीहरूले जिइरहेका थिए। उनीहरूले मात्रै होइन, त्यहाँ जो आए उनीहरूले मात्रै होइन, उनीहरूले त अरू विश्वासीहरूलाई पनि त्यही शिक्षा अनुसार उनीहरूलाई भट्काइरहेका थिए। उनीहरूलाई पनि परमेश्वरको साँचो शिक्षाबाट अलग बाटोमा अथवा गलत बाटोमा डोराइरहेका थिए। आज तपाईँले परमेश्वरको अनुग्रहलाई कसरी लिनुभएको छ? हामीहरू पनि परमेश्वरको अनुग्रहद्वारा बाँचेका छौँ, उहाँको अनुग्रह पाएका छौँ। कि तपाईँले उहाँको अनुग्रहलाई कसरी लिनुभएको छ कि हामी यस्तो संसारमा जिइरहेका छौँ, कि यो संसार यस्तो छ, विवाहपूर्व प्रेमी र प्रेमिकासँगै बस्नु ठिक छ, लिभिङ टुगेदर ठिक छ, होइन, अनि अविवाहित नै रहेर यो सम्बन्धमा रहनु ठिकै छ, सम्बन्ध विच्छेद ठिक छ, यौन पाप त यो केही होइन, यो त एउटा मान्छेको यो आवश्यकता हो। यसरी संसारले हल्का रूपमा लिएको कुरा हामी यस्तो संसारमै जिइरहेका छौँ भने यो प्रति तपाईँले आफ्नो धारणा कसरी राख्नुभएको छ? यदि तपाईँले साँचो सिद्धान्तलाई लिनुभएको छ भने तपाईँले कसरी लिनुहुन्छ? तपाईँले आफ्नो जीवन कसरी जिइराख्नु भएको छ? कि तपाईँले परमेश्वरको अनुग्रहलाई गम्भीरताको साथ लिनुभएको छ, कि परमेश्वरको अनुग्रहलाई एउटा लाइसेन्सको रूपमा लिनुभएको छ? र तिनीहरूले त्यति मात्र होइन, परमेश्वरको अनुग्रहलाई विलासितामा परिणत मात्रै गरेका छैनन्, उनीहरूले त ख्रीष्ट येशूलाई पनि इन्कार गरेका छन्। उनीहरूले परमेश्वरको अधिकारलाई पनि इन्कार गरेका छन्। पत्रकै अन्तिम खण्डमा हामी यो पाउँदछौँ। उनीहरूले येशू ख्रीष्टलाई आफ्नो उद्धारकर्ता र मालिकको रूपमा इन्कार गर्दथे। उनीहरूले परमेश्वरको वचनको सिद्धान्तलाई, विशेष गरी उहाँको अनुग्रहको सिद्धान्त र परमेश्वरको अधिकार, ख्रीष्ट परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई नै उनीहरूले इन्कार गरेका थिए, र उनीहरूले भ्रष्ट सिद्धान्ततिर बढिरहेका थिए र अरूहरूलाई पनि त्यतै डोराइरहेका थिए। प्रिय मित्रहरू, हाम्रो नैतिक भ्रष्टता र सिद्धान्तको भ्रष्टता सँगसँगै जान्दछ। यदि किनकि सिद्धान्तले तपाईँ र मेरो जीवनको निम्ति एउटा मार्ग निर्देशन गर्दछ, त्यसकारण यदि तपाईँ बाइबलले सिद्धान्तमा हुनुहुन्छ भने बाइबलले सिद्धान्तले परमेश्वरलाई महिमित पार्ने जीवनको आकार दिदछ। तर यदि तपाईँ र ममा गलत सिद्धान्त छ भने त्यसले तपाईँ र मलाई पापतिर डोर्याउँदछ। यसो भन्दै गर्दा तपाईँले मलाई गलत नबुझ्नुहोस् कि मसँग त सही सिद्धान्त छ, म त सिद्धान्तको कुरा गर्छु, ख्रिस्टको बारेमा कुरा गर्छु। यसो भन्दै गर्दा पनि ख्रिस्टको बारेमा कुरा धेरै गर्दा गर्दै पनि हामी ख्रिस्टको बारेमा धेरै पुस्तक पढ्दै गर्दा पनि हामी त्यो शिक्षा विपरीत जीवन जिउन सक्ने सम्भावना त्यहाँ धेरै छ। हामीलाई तितस एक अध्यायको 16 यसरी भन्दछ, तिनीहरू परमेश्वरलाई चिनेका छौ भनी त भनी भान त गर्दछौ तर तिनीहरूले आफ्ना कामद्वारा उहाँलाई इन्कार गर्दछन्। तपाईँको जीवन कस्तो छ? तपाईँ ख्रिस्टको सुसमाचारको वकालत गर्नुहुन्छ, ख्रिस्टियन हो भन्नुहुन्छ, तपाईँले धेरै पुस्तक यति धेरै पुस्तक पढेको छु, मसँग यो सिद्धान्तको ज्ञान छ, त्यो सिद्धान्तको ज्ञान छ पनि हामी भन्छौँ, तर तपाईँको जीवन जिआई कस्तो छ? कि यहाँ हामी उभिएर ख्रिस्टको सिद्धान्तको ठुला ठुला कुरा गर्छौँ र घरमा गएर तपाईँको व्यवहार आफ्नै श्रीमतीप्रति कस्तो छ? कि आफ्नो श्रीमतीलाई ख्रिस्टको वचनले भने चाहिँ हामी प्रेम गर्छौँ, आफैलाई चाहिँ प्रेम गर्छौँ। हामी यहाँ धेरै कुराहरू सिक्छौँ र श्रीमतीहरू के तपाईँ फेरि घर गएर आफ्नो श्रीमानको अधीनमा बस्नुको साटो कि श्रीमानको एउटा शब्द भुइँमा नझरिकन अर्को शब्दको प्रहार गर्नुहुन्छ? ख्रिस्टको विषयमा कुरा गर्न धेरै होइन धेरै कुरा गर्छौँ, सुसमाचार पनि सुनाउँछौँ, कि त जवान मित्रहरू कि तपाईँले आफ्नो अभिभावकलाई आदर गर्नुहुन्छ, कि वचनले भन्छ कि आफ्नो अभिभावकहरूको आदर गर, कि हामी सबैजना आफ्नो अभिभावकहरूको आदर गरेका छौँ, कि हामीहरूले अरूहरूलाई क्षमा दिएका छौँ, किनकि हामी धेरै संसारका कुराहरूले हाम्रो मगजहरू भरिएको छ, हामीले संसारका कुराहरूलाई धेरै देखेका छौँ। त्यसकारण यहाँ हामी देख्दैछौँ कि यहुदाको समयमा यहाँका पाठकहरूले त त्यहाँ कि व्यक्ति नै त्यहाँ आएको थिए, तर आज तपाईँ र मेरो चर्चमा एक व्यक्तिको रूपमा यहाँ आएर हाम्रो सिद्धान्तलाई फरक तरिकाले अल्मलाउने पक्कै पनि मान्छेहरू यहाँ आउँदैनन्। तर तपाईँ र मेरो सामु, तपाईँ र मेरा वरिपरि धेरै कुराहरू छन् जसले तपाईँ र मलाई साँचो सिद्धान्तबाट झुटासँग सहकार्य गर्नको निम्ति लाने कुराहरू धेरै छन्। तपाईँका मित्रहरू कस्ता छन्? तपाईँको मित्रहरूले तपाईँलाई कता ढोड्याउँदै हुनुहुन्छ? तपाईँले अध्ययन गर्दै गर्नुभएका पुस्तकहरूले कता ढोड्याइरहेका छन्? कि तपाईँ र मलाई यही सिद्धान्ततिर ढोड्याइरहेको छ? र यस्ता कुराहरू धेरै छन् तपाईँ र म एकदमै हामी सामाजिक सञ्जाल हामी कोही पनि अछुत छैन, त्यहाँ हामी छ्याप्छ्याप्ती धेरै कुराहरू पाउँछौँ। त्यहाँ हाम्रो विश्वास जुन साँचो सिद्धान्तबाट हामीलाई अलग गराउने कुराहरू हामी त्यहाँ प्रशस्तै पाउँछौँ, कि ती कुराहरूबाट हामी सुरक्षित रहनको निम्ति हामी निरन्तर यी साँचो सिद्धान्तमा हामी लागिरहेका छौँ। कसरी हामी थाहा पाउने त यो साँचो हो कि झुटो हो भन्ने कुरा? त्यहाँ प्रशस्तै झुटा शिक्षाहरू छन्। हामी झुटा कुरालाई जान्नुभन्दा झुटा शिक्षाहरू अहिले च्याउ पलाई चाहिँ पलाइरहेका छन्। तपाईँले यही झुटा शिक्षालाई म जान्छु भनेर एउटा एउटा खेलाउँदै जानुभयो भने तपाईँको जिन्दगी बित्नेछ। तर यसरी पहिचान गर्नुहोस् कि झुटा शिक्षालाई पहिचान गर्ने एउटै तरिका भनेको तपाईँ साँचो सिद्धान्तलाई साँचो सत्यतालाई समाएर राख्नुहोस्, साँचो सत्यताको निम्ति तपाईँ खोज्नुहोस्, साँचो सत्यतामा डुब्नुहोस्, र जे कुरा त्यही साँचो सत्यतासँग मेल खाँदैन त्यसैलाई यो झुटो हो भनेर साबित गर्नुहोस्। होइन, हामी ब्याङ्कमा हामी देख्न सक्छौँ कि ब्याङ्कमा कसरी एउटा नक्कली पैसालाई उनीहरूले पहिचान गर्छन्, किनकि उनीहरूले धेरै सक्कली पैसासँग के गरेको हुन्छन्, धेरै समय बिताएका हुन्छन्। त्यसकारण उनीहरूले पैसालाई यसो छुँदाखेरि नै यो नक्कली हो कि सक्कली हो भनेर थाहा पाउँछन्। त्यसकारण साँचो सिद्धान्तलाई पक्रेर राख्नुहोस्, साँचो सिद्धान्तमा मेहनत गर्नुहोस्, ताकि यसले नै तपाईँ र मलाई आफ्नो विश्वासमा सुरक्षित राख्दछ र ख्रिस्टमा रहिरहनको निम्ति यसले मात्रै हामीलाई सहायता गर्दछ। प्रिय, यदि तपाईँ र मेरो जीवन पनि यही अन्यलतामा छ, हामी पनि यही झुटा शिक्षाहरूसँग सहकार्य गरिरहेका छौँ, हाम्रो जीवन वचनसँग मेल खाइरहेको छैन भने तपाईँ र मैले पश्चाताप गर्नुपर्ने हुन्छ, किनकि यहाँ हामी देख्छौँ कि त्यहाँ दण्ड निश्चित छ, यी झुटा कुराहरूको निम्ति दण्ड निश्चित छ। यहाँ पचारको सूर्य भन्दछ, किनकि त्यहाँ आउनेहरू अघि नै दण्डको निम्ति उनीहरू भागीदार भइसकेका छन्, तर अहिले जिइरहेका छन् त। तर उनीहरू, यहाँ हामी देख्छौँ कि उनीहरूको दण्ड सुनिश्चित गरिएको छ। त्यसकारण प्रियहरू, यदि हामी ख्रिस्टमा छैनौँ भने ख्रिस्टको अनुग्रहलाई हामीले पाप गर्ने लाइसेन्सको रूपमा लिइरहेका छौँ र ख्रिस्टलाई नै हाम्रो प्रभु र मुक्तिदाता भने हामीले इन्कार गरेका छौँ, या अहिलेसम्म हामीले उहाँमा विश्वास गरेका छैनौँ भने हामी यस दण्डमा पर्नेछौँ। यो दण्ड तपाईँको निम्ति भने हो, मेरो निम्ति भने हो, यदि ख्रिस्टमा छैनौँ भने। त्यसो भने यो ख्रिस्ट को हुनुहुन्छ कि यो दण्डबाट हामीलाई मुक्त गराउनु नै, कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ जो आजभन्दा 2000 वर्ष अगाडि कलवरीको क्रुसमा उहाँ मर्नुभयो, गाडिनुभयो, धर्मशास्त्र अनुसार तेस्रो दिनमा जीवित भइ उठ्नुभयो र स्वर्गमा चढी जानुभयो र पिताको दाहिने हातमा विराजमान हुनुहुन्छ र एक दिन फेरि उनै ख्रिस्ट फेरि न्याय गर्न आउनुहुनेछ, किनकि हामीले गरेको पाप परमेश्वरको विरुद्धमा थियो। प्रेर परमेश्वरको यस अनुग्रहलाई जब हामी लाइसेन्स, पाप गर्ने लाइसेन्सको रूपमा लिन्छौँ, हामी दण्डको भागीदार हुन्छौँ। जब ख्रिस्टलाई हामी इन्कार गर्छौँ, हामी दण्डको भागीदार हुन्छौँ। त्यो दण्ड तपाईँ र ममा हुनेछ, किनकि त्यहाँ अरू कुनै पनि उद्धारकर्ता छैन, त्यहाँ कुनै पनि मुक्तिदाता छैन, किनकि त्यहाँ अरू कुनै परमेश्वर छैन। कि यसैयाको पुस्तकले भन्दछ, अघि हामीले पढेको खण्ड 10 र 11 यसरी भन्दछ, परमप्रभु भन्नुहुन्छ, तिमीहरू मेरा साक्षी र मैले चुनेका दास हो र तिमीहरूले मलाई चिन्न र विश्वास गर्न सक अनि म उही हुँ भनी बुझ्न सक। म भन्दा अघि कोही ईश्वर नै बनिएको थिएन, न त म पछि कोही हुनेछ। म हुँ, म नै परमप्रभु हुँ, म बाहेक अरू कोही मुक्तिदाता छैन। प्रिय, संसारमा हाम्रो पापबाट बचाउनको निम्ति, हामीलाई उद्धार मुक्ति दिनको निम्ति ख्रिस्टभन्दा अरू कोही पनि यहाँ छैन। केही तपाईँको काम, तपाईँको आफ्नै क्षमताले तपाईँ र मलाई पापबाट बचाउन सक्दैन, त्यो अरू कुनै उद्धारकर्ता छैन। त्यसकारण कि हामी ख्रिस्टमा आफ्नो पापको पश्चाताप र उहाँमा हामीले विश्वास गर्नुपर्ने हुन्छ, नत्र हाम्रो निम्ति यो दण्ड निश्चित गरिएको छ। प्रेयर प्रेयर ख्रिस्टमा उद्धार पाएका व्यक्तिहरू, तपाईँ र मेरो परिचय भनेको तपाईँ र म ख्रिस्टद्वारा बोलाइएका हौँ, उहाँद्वारा हामी प्रेम गरिएका हौँ र ख्रिस्ट यसुमा सुरक्षित राखिएका हो। त्यसकारण साहस गरौँ र ख्रिस्टको सुसमाचारमा निरन्तर रहेर उहाँले नै दिनुभएको यस विश्वासको निरन्तर रक्षा गरौँ। त्यसकारण निरन्तर सुसमाचारमा रहिरहनुपर्छ। त्यसकारण हामी निरन्तर वचनको विद्यार्थी हामी हुनुपर्छ। आउनुहोस्, प्रार्थना गरौँ।